नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, वर्तमान सरकार गठन भएको झण्डै चार महिना पुग्न लागेको छ। प्रमुख दुई ठूला दल र प्रतिस्पर्धी दलहरू नेपाली कांग्रेस र नेकपा एमाले बीच सातबुधे सहमति कायम भई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गत असार 30 गते वर्तमान सरकार गठन भएको थियो। यसबीचमा सरकारले 100 दिनमा भए गरेका कार्यहरूको विवरण सार्वजनिक गरी भावी कार्ययोजना पनि प्रस्तुत गरिसकेको छ। यद्यपि सरकार गठनका बेला मूल रूपमा उठाइएको संविधान संशोधनको विषयमा भने सत्ता साझेदार दलहरूले अहिलेसम्म ठोस गृह कार्य शुरू गरेका छैनन्। यस्तै अर्थतन्त्रका आन्तरिक सूचकमा अपेक्षित सुधार हुन नसकिरहेको टीका टिप्पणी पनि भइरहेका छन्। तथापि सरकारले यी विषयलाई प्राथमिकतामा राखेको भनाई राखिरहेको छ। आजको अन्तर संवादमा हामी वर्तमान सरकार, सत्ता गठबन्धनले गरिरहेका कार्य, सत्ता साझेदार दलहरूबीचको सहकार्य लगायतका विषयमा केन्द्रित भएर नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य नारायण खड्कासँग कुराकानी गर्दैछौ। मान्यज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद तपाईँलाई।
यो राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आवश्यकता अनुसार संविधान संशोधनका लागि भनेर नेपाली कांग्रेस र नेकपा एमाले बीचको मुख्य साझेदारीमा सरकार गठन भएको थियो। यो अवधिसम्म सरकारले गरेका कार्य विवरणहरू पनि सार्वजनिक भइसकेका छन्। यो सरकारको कार्यलाई यहाँले के कसरी हेर्नु भएको छ? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
तपाईँहरूले सबैले सुनिराख्नु भएको छ, प्रचार पनि गर्नुभयो। 100 दिनको उपलब्धिको रूपमा पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीले पनि सम्बोधन गरेर उपलब्धिहरू चाहिँ बाहिर सार्वजनिक गरेको कुरा थाहा पनि छ यहाँहरूलाई। अब औसत प्रधानमन्त्रीको भनाइ छ 70% उपलब्धि भएको छ लक्ष्यमा भन्ने कुरा छ। र अब अहिले अब जुन अगाडिको निर्धारित कार्यक्रम हो त्यसलाई पुरा गर्नको लागि सरकार अहिले गठबन्धन सरकार अगाडि बढिरहेछ, काम गरिरहेछ। र अब आशा गरौँ अब अर्को 100 दिन जब यो उपलब्धि ठोस रूपमा अगाडि बढ्नेछ, जनता सन्तुष्ट भइरहेछन्, जनतालाई सन्तुष्ट पार्ने काममा अहिलेको सरकार दृढताका साथ लाग्छ, इमान्दार पारदर्शी रूपमा भन्ने लाग्छ हामीलाई।
आधिकारिक र संस्थागत रूपमा नेपाली कांग्रेसले वर्तमान सरकार सफल र उद्देश्यपरक ढंगले अगाडि बढ़िरहेको कुरा त व्यक्त गरिसकेको छ, तर कांग्रेसभित्रै कतिपय नेता र खास गरी संस्थापन इतर समूहका केही असन्तुष्टिका स्वरहरू पनि सुनिँदै आएका छन्। हुन त वर्तमान सरकार गठन भएको खासै लामो समय त भइसकेको छैन, यस हिसाबले वर्तमान सरकारले गरेका कामहरूले अब निरन्तरता पाउँदै जालन् राम्रा कामहरूले, तर कता कति असन्तुष्टिको स्वर सुनिनुलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? त्यो पनि
यो तपाईँको शब्द इतर भितर तितर भन्ने छ, अब यो अनेक खालका गुटहरू छन्। अब आफ्नो आफ्नो विचारहरू व्यक्त गर्ने अराजकताको तहमै हामी कहाँ त्यो फ्रिडम छ, त्यसैले अब साथीभाइले कमेन्टहरू गर्नु भएको गर्नुका होलान् चाहिँ उपलब्धि सन्तोषजनक भएन भन्ने कुरा त्यो होला। तर अब यही बिचमा समस्या के छ भने मैले पनि विभिन्न लेख मार्फत भनिराखेको छु कि जनता खुसी छैनन्। जनता भनेको खास गरी युवाहरूतिर खुसी छैनन्। अब हामीले ढाकचोप जति गरे पनि जनतामा व्यापक असन्तोष बढ्दो छ। अब यही बिचमा फेरि एउटा सरकारको लागि दुर्भाग्य भन्नु पऱ्यो हामी सबै जनतालाई पनि कि धेरै ठुलो बाढी पहिरो आयो। बाढी पहिरोमा पनि अब धेरै क्षति भएको छ, चाडबाडको मुखैमा आयो। सरकारले के गति गर्न सक्यो हुन त अब विकसित देश स्पेनमा को भ्यालेन्टिनामा आएको बाढी त्यहाँको पहिलो बाढीले गर्दाखेरि त्यहाँ करिब 225 मान्छेले ज्यान गुमायो, अत्यन्त विकसित र घना सहरी भएको र सबै हिसाबबाट यो विपद व्यवस्थापनमा पनि धेरै अनुभव हासिल गरेको र साधन स्रोतबाट सम्पन्न भएको त्यहाँ पनि अब सरकारले समयमा हामीलाई चेतावनी दिएन, व्यवस्थापन गर्न सकेन भनेर त्यहाँको अब राजा चाहिँ त्यहाँ जाँदाखेरि अब हिलो सिलो छ्यापे, अब अहिले त्यहाँ निकै ठुलै रूपमा अस्ति झनै 1,00,000 मान्छेहरूले प्रदर्शन पनि गरेको समाचारहरू सुन्नमा आएको छ। अब यहाँ हामी कहाँ त्यो खालको अब सङ्गठित तरिकाले छैनन्, छरिएका छन्, असन्तोष त व्यापकै थियो। त्यसैले अब अहिले यो राम्रो खालि प्रचार प्रसार हुन्छ, 100 दिनको कुरा त अब 100 दिन भनेको धेरै लामो समय होइन, तथापि के भने अब हामीले काम राम्रो गर्दैछौँ भने पनि खास गरेर यो भ्रष्टाचारका इस्युहरू धेरै व्यापक रूपमा आएका छन्। भ्रष्टाचारले गर्दाखेरि अब मान्छेले तहमा, नेताकै तहमा आएको छ, अब एउटा मन्त्री भर्खर सुनिहाल्नुभयो, मानव तस्करीका कुराहरू आएका छन्, यी सबै समाचारले तपाईँले जतिसुकै राम्रो सत्तरीकै फुल मार्कै ल्याए पनि यो त्यति राम्रो गरिरहेको छैन। अनि अब भ्रष्टाचारमा प्रहार गर्न सकिरहेको छैन सरकारले, सरकारका हाम्रो पार्टीकै 17 दल अरू दलका नेताहरूको पनि कुराहरू आइरहेछ, माथिल्लो तहसम्मका नेताहरूको कुरा आइरहेछ, छानबिन यता सके चाँडो छानबिन गरेर त्यो पनि अझ एउटा ट्राइब्युनल खडा गरेर तुरन्त छानबिन गर्ने र चाहिँ दण्ड गर्ने खालको व्यवस्था भयो भने हो, नभए तपाईँले यदि यति सडक बनाए, यति बिजुली भयो, यति हाम्रो टार्गेट पुरा भयो, यति स्वास्थ्य हामीले सेवा प्रदान गऱ्यौँ भन्ने हिसाबले यो अहिलेको असन्तोष जुन देखा परेको छ सडकमा त्यो त्यसले त्यसलाई सम्बोधन गर्दैन। त्यसैले दुई बाटोमा हिँड्नुपर्छ, एकातिर यी कामहरू जनताको सेवाको कामहरू पनि गरिराख्ने हो, अर्कोतर्फ जुन जनता अब अहिले खास गरी युवाहरूको त्यो रोजगारीमा के कति गर्न सकिएला, अहिले तुरन्तै धेरै अब आशावादी छैन जुन सरकार आए पनि, तर पनि अब प्रयासहरू गरेर एकदमै इमान्दारपूर्वक दृढतापूर्वक पारदर्शी ढङ्गबाट काम गर्ने, र अर्कोतर्फ मैले भने नि अनियमितता काफी छ, अहिले हुन त अब यो चाहिँ नेताहरूमा मात्रै आएको छ, राजनीतिक कर्मीमा आएको छ, तर कर्मचारी तन्त्रमा अझ योभन्दा व्यापक छ तपाईँको भ्रष्टाचार, ठुल्ठुला मन्त्रालयमा तिनै ती कर्मचारी बसिरहेका छन्, कोही सचिव भएका छन्, कोही के भएका छन्, तिनीहरूको काहीँ प्रश्नहरू आउँदैन, त्यहाँ त्यस्तै छ भन्दाखेरि प्रत्येक तहमा भ्रष्टाचार लिप्त भएर समय हरेक दिन जस्तो समाचार आउने भएको हुनाले त्यसले अलिकति शिक्षित र चेतनशील युवाहरू र जनतामा अत्यन्त ठुलो असन्तोष आएको छ। यो असन्तोष बढ्दै गयो भने मैले भनिहाले अब काम कारवाही हामीले यति गरेका छौँ उति गरेका छौँ भने पनि यो यसले त्यो बढ्दो असन्तोष अझ मैले त्यो अस्ति कान्तिपुरको लेखमा विद्रोह चरणमा पुगेका छन् भनेको छु, त्यसलाई सम्बोधन गर्नको लागि एकदमै दृढतापूर्वक काम गर्नुपर्छ, खालि सतही भाषण गरेर डुलेर रिबन काटेर हिँडेर अनि अनावश्यक काममा मन्त्रीले व्यस्तता व्यक्त गरेर हुनेवाला केही छैन। त्यसैले अब तपाईँले भनेको हो निश्चय नै अब प्रधानमन्त्रीले भनेकै अनुसार 70% उपलब्धि भयो, यी भौतिक उपलब्धिहरू छन्, अब यसलाई अझ बढाएर लाने हो, तर सँगसँगै युवाहरूको अहिले मैले भनेको जुन चाहिँ अहिले महँगी छ त्यत्तिकै हेरौँ, अब यी अब हेर्नुहोस् त प्लेनको टिकटहरू अब त्यहाँ सरकारै छैन जस्तो देखिन्छ, त्यहाँको त्यो सम्बन्धित निकाय के गरिरहेछ, अनि जतिखेर मन लाग्यो त्यतिखेर मूल्य बढाइदिएको छ, महँगी त्यसले तुरुन्तै महँगी पुरा अब चाहिँ पारिदिएको छ, खाद्यान्न वस्तुहरूको कतिपय ठाउँमा अभाव छ, अनि सँगसँगै अखाद्य खालका वस्तुहरू बिक्री भइरहेछन्, त्यसलाई केही नियन्त्रण छैन। स्वास्थ्यमा तपाईँ गएर हेर्नुभयो भने अब यहाँ ठुल्ठुला मानिसहरू, ठुल्ठुला नेताहरू कोही सिङ्गापुर जान्छन्, कोही चाइना जाने, कोही भारत जाने, कोही जापान जानेछन्, अब त्यहाँ तपाईँ वीर अस्पतालमा गएर हेर्नुहोस् या टिचेमा गएर हेर्नुहोस्, भुइँमा रोगी बिरामीहरू चाहिँ त्यहीँ सुताइरहेछ, त्यहीँ उपचार गरिरहेछ ठाउँ नभएर, यस्तो खालको भिन्नता एकातिर नेताहरू ठुल्ठुला शक्तिशाली मानिसहरू प्रधानमन्त्री भएका मानिसहरू चाहिँ बाहिर जाने अनि प्रधानमन्त्रीका परिवारहरू बाहिर जाने, यहाँ अब जनताहरू त्यो भुइँमा त्यसरी सुतेर उपचार पनि नपाउने खालको अवस्था, यस्तो खालको अवस्था हुँदाखेरि तपाईँले जतिकै राम्रो काम गर्यो भने पनि त्यसले जनतामा त्यति सन्तुष्टि ल्याउँदैन। त्यसैले यो एउटा पाटो छ, हेर्नुहोस् तुरन्त मैले भने नि यो छानबिन गर्ने किन एउटा ट्राइब्युनलै गठन गरेर स्पेसल आयोग गठन गरेर तुरुन्तै मोबाइल कोर्ट राखेर दनादन छानबिन गर्ने, पुरानादेखि अहिलेसम्मका र जोसुकै होस्, माथि प्रधानमन्त्री होस् या पूर्व प्रधानमन्त्री होस्, प्रधानमन्त्रीका श्रीमतीहरू हुन्, पूर्व प्रधानमन्त्री श्रीमती परिवार हुन्, जनादन काम कारवाही अगाडि बढायो भने औ अब अलिकति गर्न थालेछ भन्ने हुन्छ। नभए तपाईँले अब बडो भद्रतापूर्वक उपलब्धिको बारेमा सरकारी अब रेडियो नेपाल भएकोले तपाईँले धेरै कुरा भन्नु मिलेन, तर सडकमा भएका कुराहरू त तपाईँले देखिराख्नुभएकै छ।
यहाँले दुईवटा महत्वपूर्ण सवाल कुराकानीका क्रममा उठान गर्नु भएको छ, जसमा एउटा युवामा निराशा आएको र अर्को भ्रष्टाचार नियन्त्रण अपेक्षित रूपले हुन नसकेको कुरा सन्दर्भलाई यहाँले जोड्नुभयो। मैले यहाँलाई सोध्न के चाहे भने यहाँले युवाहरू खुशी हुन नसकेको कुरालाई इंगित गर्नुभएको छ र यो सम्बन्धमा यहाँले एउटा महत्वपूर्ण लेख पनि प्रकाशित गर्नुभएको छ हालै। अब खास गरी युवाहरूमा निराशा बढ्नुको कारण चाहिँ के होला, किन युवा पुस्तामा निराशा बढ़िरहेको छ, अपेक्षित रूपले रोजगारीको सिर्जना हुन नसकेर हो कि हाम्रो राजनीतिक स्थायित्व लगायतका विषयमा चाहिँ युवाहरूमा असन्तुष्टि बढेको हो कि के कारणले यो समस्या आयो जस्तो लाग्छ?
युवाहरूको संख्या मैले त्यहाँ दिएको पनि छ तपाईँले भनेको लेखमा, संख्या अत्याधिक छ, 60-65 लाखको संख्यामा छ अझै पनि युवाहरू। अझ यहाँ त के भने सहरी मात्रै छन्, अझ बाहिरकोबाट आउन सकिरहेका छैनन् र राजनीतिक रूपमा विभाजित छन्, त्यो भएकोले पनि ठुलो आवाज बन्न सकेको छैन। अब के कारण भन्दाखेरि त अब प्रमुख अब काम छैन, बाहिर जानु परेको छ, बाहिर गएको पीडा, एयरपोर्टमा झरेका आँसुहरू अनि उहाँको समस्याहरू एकातिर त्यो छ भनेदेखि अरूतर्फ बाहिर गएका झन् करोडौँ 80-90 लाख मानिसहरूले घरमा अब आजकल त पुरा भिडियो मार्फत लगेर यहाँको विकास, लगेर यहाँ सडकहरू, लगेर यहाँ केही समस्या छैन, यदि शुद्ध खाने पानी पाइरहेको छ, जतिखेर पनि बिजुली कहिले जाँदैन यहाँ, अनि यातायातको यति राम्रो सुविधा छ, यी काम गर्ने ठाउँ हाम्रो यो हो, अनि खोइ तिम्रो नेताले तिमीले सधैँ भोट हाल्छौ के गरे त्यहाँ भनेर भन्ने एकातिर त्यो छ, अन्त त्यसले अझ बढी असन्तुष्टि बढाएको छ। अनि यी पनि समस्याहरू छन्, अब एउटा जाहिर राम्रो जाहिर पाउँदैन, पढ लेखेको छ, घरबाट कति पैसा ल्याउने त्यो फेरि त्यो मान्छे न घर जानु, घर घर बस्नु, यहाँ यहाँ घरबाट पैसा ल्याएर यहाँ बस्नु, त यो खालको अत्यन्त अप्ठ्यारो अवस्थामा छ। र अब यो कुनै एउटा खास युवा मात्रै सेक्टर भएन, अब तपाईँ उद्योगतिर हेर्नुभयो भने पनि त्यहाँ पनि असन्तुष्टि देखिन्छ, अन्य अर्थतन्त्रको अन्य क्षेत्रहरूमा हेर्नुभयो भने पनि अब सेवादेखि लिएर विभिन्न तहमा जनतामा त्यो खालको सेवा पुग्न सकिरहेको छैन। अर्कोतर्फ अब ती 73 लाख सहकारी पीडित छन्, खोइ त्यसमा सरकारले सम्बोधन गर्न सकेको, अस्ति भर्खर 6,000 जतिको एउटा पैसा फिर्ता गर्यो भन्ने सुनिन्छ, ती 73 लाख पनि सङ्गठित नभएर मात्रै हो भने त 73 लाखमा 1 लाख आयो भने पनि सरकारलाई कति ठुलो समस्या पर्छ। खोइ त्यसमा हामीले अहिले पनि त्यहाँ सहकारीमा नेताहरूको नामहरू आइरहेको छ, धनादन जो जो छन् छानबिन गरेर समाती हाल्ने कुनै मोलमलाइ कुन पार्टीको भन्ने कुरै छैन, ढिलाढाली गर्ने कामै छैन। त यस्तो अलिकति भयो भने जनताले केही प्रतिक्षा गर्छन्, अब सरकारबाट मुभ गर्न थाल्यो है, सरकार बडो सक्रिय हुन थाल्यो, इमान्दार तरिकाले काम गर्न थाल्यो भन्ने भयो भने नै अलिकति आशा हुन्छ। अब तर एकातिर आफ्नो समस्या छ, ततिर सरकार अल्मलिएको छ, केही गर्दैन, गर्ने खालको सेवा र चाहिँ पनि जनतामा पुग्न सकिरहेको छैन, देखिएको छैन, अनि त्यस्तै गरेर फेरि भ्रष्टाचारका दिनैपछि दैनिक समाचार आउँछन्, हुँदाहुँदा मानव तस्करीको, अब मानव तस्करीमा अस्ति पो एउटा कोशी प्रदेशको एउटा मन्त्रीको आयो, त्यो नदेखिएको कति छ नि कति, अब एउटाले चाहिँ तपाईँको पूर्व चाहिँ अब संवैधानिक चाहिँ उसको एउटा प्रमुखले, पूर्व प्रमुखले उहाँ कता अमेरिका किराना गएर त्यहाँ मानिस छोडेर आएको समाचार तिनै पठाइरहेको थिए, यहाँ बाहिर आएन, धन्न उनीहरू चाहिँ पदबाट मुक्त राजीनामा गर्नु न अब अवधि सकेर हिँडे, यस्ता यस्तो एउटा गति छाडा अब देशलाई पनि बेचिदिने खालका एउटा क्वालिटीको मानिस नै तपाईँको शीर्ष स्थानमा पुग्दैन र अनि नेता चाहे गठबन्धनका छ अनि नेताले आफ्ना मन परे मान्छे साला साली भनेर श्रीमती ल्याउने अनि आफ्ना मैले त स्वान भनेको छु, स्वान भनेको स्वान इमान्दार वफादार भनेको डग अभिजेन्स भन्छ, त्यो कुनै नराम्रो शब्द होइन, अङ्ग्रेजी पनि चल्छ, भनेको त्यति वफादार भएका मानिसहरूलाई पटक पटक दिएको छ नियुक्ति आफ्ना मानिसहरूलाई, अनि अब यो सब हुँदाखेरि के भनेदेखि अब क्वालिटीका मान्छेहरू नआउने अनि त्यहाँ पनि त असन्तोष, अब यस्तो खालको कति भन्नुहोस् त अब देशको यो जापानमा पुगेर एयरपोर्टबाट फर्काउने मन्त्रीलाई भनेपछि अब के होला, यस्ता त मैले पनि कति छन् त कति हाम्रो सांसदहरूले पूर्व सांसदहरूले छोडेर आएका होला, त्यसको त अब यो छ हेर्नुहोस् देशको राजनीतिक संस्कारै नभएको हाम्रो मुलुकमा कुनै पनि तहमा, माथिल्लो तहमा अब पूर्व प्रधानमन्त्री मन्त्रीहरूका मन्त्री प्रधानमन्त्रीका नामहरू आउँछन् भ्रष्टाचारमा भनेदेखि बाँकी त के रह्यो र अनि मैले पनि हजुर कर्मचारी तन्त्रमा खोतल खापल पार्यो भने त्यत्तिकै छ अब नेताहरूले अर्थतन्त्रको अ पनि थाहा नभएको मान्छे जनादन अर्थमन्त्री बनाउनुको कारण के हो चाहे कङ्ग्रेसमा चाहे माओवादीमा एमालेमा अनि त्यो त के भने अब बुझिहालिन्छ कुराहरू त यस्तो खालको प्रवृत्ति भएको हुनाले अनि तपाईँले कहाँबाट मुलुक सप्रिने अनि कहाँबाट युवाहरूले सहयोग गर्ने आशा गर्ने ठाउँ छैन क्या त्यस्तो भयो त्यसैले अब करेक्सन कसरी गर्ने भन्दाखेरि अब मुख्य कुरा चाहिँ टप नेताबाट सुरुवात गर्नुपर्छ पारदर्शी अहिलेसम्म भएको आफ्नो जुन छ अब यो बिचौलियाहरूबाट छ भने छ त्यसलाई के हो
मान्यजी हामी कुराकानीकै क्रममा रहेका छौं यस विषयमा हामी पछि पनि आउनेछौं आदरणीय श्रोताहरू आजको अन्तरसंवादमा हामी वर्तमान सरकार र सत्ता गठबन्धनले गरिरहेका कार्य सत्ता साझेदार दलहरू बीचको सहकार्य लगायतका विषयमा केन्द्रित भएर नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य नारायण खड्कासँग कुराकानी गरिरहेका छौं हुन्छ कुराकानीको क्रमलाई अगाडि बढ़ाउ यहाँले जुन युवामा निराशा आइरहेको सन्दर्भलाई र भ्रष्टाचार नियन्त्रण अपेक्षित रूपमा हुन नसकिरहेको यसलाई जोड्दै हुनुहुन्थ्यो र मैले यहाँ के सोध्न चाहे भने अहिले अब उपलब्धिका रूपमा वर्तमान सरकार गठन भएपछि संक्रमणकालीन न्याय निरूपण सम्बन्धी विवादित विषयको टुंगो लगाएर अब यो कार्यान्वयनको चरणमा पनि गइसकेको छ भनिएको छ यो आफैमा एउटा उपलब्धि त भयो साथै अब वर्तमान सत्ता गठबन्धनले अब जे जति कानूनहरू निर्माणमा तदारूकता देखाउनुपर्छ अब त्यो भावी दिनमा देखिएला अब संसदको अधिवेशन शुरू भए लगत्तै तर तमाम कानूनहरू अति आवश्यक कानूनहरू पनि बन्न सकिरहेका छैनन् यहाँ त जनप्रतिनिधि पनि हुनुहुन्छ यस हिसाबले अब बहुमत मात्र होइन शक्तिशाली सरकार नै छ यहाँले अपेक्षित भ्रष्टाचार नियन्त्रणको कुरा उठाइरहँदाखेरि एउटा चाहयो भने सशक्त सरकार गणितीय हिसाबले पनि बलियो सरकार भएको अवस्थामा त चाहेको खण्डमा ती कार्यहरूलाई प्रभावकारी ढंगले अगाडि बढ़ाउन सकिन्छ होला मैले यहाँलाई सोध्न चाहेको र जोड्न चाहेको कुरा जति पनि आवश्यक कानून छन् ती आवश्यक कानूनको निर्माणमा अब कसरी अगाडि बढ्नु र यहाँले नै इंगित गरेका कुराहरूमा बलियो सरकार र संसदमा पनि बलियो गणित भएको अवस्थामा चाहेको खण्डमा हामी कसरी अगाडि बढ्न सक्छौ त्यो सन्दर्भमा अलिक प्रश्न पार्दिनुस्
न थुप्रै 200 भन्दा बढी कानूनहरू अझै निर्माण गर्न पर्ने छ महत्वपूर्ण विधेयकहरू शिक्षा सम्बन्धी अब यो प्रशासन सम्बन्धी प्रहरी सम्बन्धी लिएर थुप्रै थुप्रै विधेयकहरू छन् अब केही विधेयकहरू प्रहरी प्रशासन सम्बन्धी लगायतका केही विधेयकहरू अब चाहिँ समितिमा छन् केही दर्ता भइरहेछन् अब यो संसद राम्रोसँग कतिको चल्छ किनकि अब प्रतिपक्षी दलहरू उफिरहेछन् बाहिर अब एकजना एउटा पार्टीको एउटा सभापति एउटा ठगी मुद्दामा कहाँ पऱ्यो भनेर चाहिँ बाहिर जुलुस गरिरहेछन् उनका पनि सदस्यहरू पछि त्यहाँ चाहिँ अब हाम्रो नेतालाई छोड्दै भन्दै हल्ला गर्ने होलान् यी सबै कुराहरू छन् अब कति हामीले शान्तिपूर्वक चलाउन सक्छौँ यद्यपि यो जनताको आवाजहरू मुखरित गर्नको लागि बाहिर जानुको लागि संसद धेरै बेरसम्म अब भनौँ न अब सायद पुसको पहिलो हप्तातिर चाहिँ त्यसको सेसन सुरु होला यी महत्त्वपूर्ण विधेयकहरू ल्याएर तर के भने कानुन यहाँ एउटा कुरा मैले सदनमा पनि भनेको छु हेर्नुहोस् बाहिर पनि भनेको छु जनता फेरि पनि जनतालाई मुख्य कुरा जनता नै हो जनतालाई त्यो कानुनले कतिको छुन्छ त्यो कानुनले कारण हामी पारित गर्छौँ चाहिन्छ पनि तर कानुनले जनतालाई कति छुन्छ कानुन हामीले यति बनायौँ उति बनायौँ भनेर जनतामा जाँदाखेरि जनता अब यहाँ एकथरी छन् अलिकति बढी आफूलाई भनौँ न बढी विद्वान ठान्ने अनि बढी मात्रामा बाहिर पब प्रचार प्रसारमा रमाउने खालका पनि छन् हाम्रो केही पार्टीका सांसद मित्रहरू बाहिर त हुने भइहाल्यो अब प्रतिनिधि सभाका सांसदहरूले विकास गर्नु हुँदैन भने अब यस्तो खालको कुराहरू गरेर अनि एकातिर त्यहाँ अहिले मैले भने कानुन अहिले मैले यतिवटा कानुन बनायौँ हामीले संसदमा भनेर म क्षेत्रमा गएँ भने त्यहाँ कोही पनि जनताले छुँदैन त्यो कानुनले उसलाई प्रत्यक्ष छुँदै छुँदैन उसले के माग गर्छ यहाँ मलाई खोइ खानेपानी खोइ तपाईँले यसो भन्नुभएको त्यो चुनावको बेलामा यहाँ सडक भन्नुभयो त्यो खोइ सडक खै यहाँ हाम्रो चाहिँ विद्यालयको अवस्था यसो छ अनिदेखि लिएर किसानका समस्या के समस्या छन् ती समस्याहरू मात्रै उनीहरू सुन्न चाहन्छन् त्यो जो रियल कमन म्यान छ जसले जसको आधारमा यो लोकतन्त्र टिकेको छ अब कानुन त हामी बनाउँछौँ तर कानुन नै मात्रै लिएर गएर तर जनता खुसी हुँदैन किनदेखि त्यो खालको विकसित र संस्थागत तरिकाले हाम्रा संस्थाहरू हाम्रो चाहिँ प्रशासन यन्त्रहरू त्यसरी अगाडि बढेका छैनन्, त्यो निकै समय लाग्छ संस्था हेर्नको लागि। जस्तो अहिले अमेरिकामा भन्नुहुन्छ भनेदेखि अब अहिले चाहिँ यो बाइडेन पछि ट्रम्प आउँदैछन्, ट्रम्प यो ट्रान्जिसनको टाइममा होस् या पछि पनि उनीहरू आफ्नो संयन्त्र काम गर्छ नै, यद्यपि त्यहाँ पनि चाहिँ करिब 1500-2000 मानिसहरू चेन्ज हुन्छन्, भए पनि के भने त्यहाँ संस्थाहरू छन् आफ्नो काम गर्छन् अरू विकसित देशहरू भने। तर यहाँ त के भने तपाईँले कानुन मात्रै बनाए भनेर भयो भने भोलि तपाईँलाई भोटै हाल्दैन। त्यस कारण यस्तो खालको बाहिर चाहिँ स्टन्टबाजी गर्ने, बाहिर मिडियामा के कुरा भाइरल हुन्छ भन्ने खालको कुरा बोलेर जनताको प्राग्माटिक पोलिटिक्स व्यवहारिक राजनीति गरेन भने समस्या पर्छ। त्यसैले तपाईँले भनेको कुरा ठिक हो, एकातिर हामीले कानुनहरू थुप्रै बनाउनु पर्नेछ, अब एउटा टिआरसी विधेयक पारित भयो त्यसको कारण भएन, अब यो पनि 18-20 वर्षपछि पारित भएर कतिको के भयो, कतिले क्षतिपूर्ति पाउलन्, कतिले न्याय पाउलन, त आफ्नो ठाउँमा छ। तर पनि के भने यो अब चाहिँ पीडितको लागि हो कि अब नेताजीहरूलाई चाहिँ बाहिर जाँदा घुम्दा गर्दा या बाहिर अन्तर्राष्ट्रिय जगतले हेर्दाखेरि ल हामी चाहिँ
यो कानुन निर्माणको सन्दर्भमा एउटा यहाँलाई जोड्न चाहे, वर्तमान सत्ता गठबन्धन निर्माण हुँदा राजनीतिक स्थायित्वका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्ने विषयलाई मूल मुद्दाकै रूपमा उठाइएको थियो। यद्यपि सत्ता साझेदार दलहरू अहिलेसम्म यो कार्यमा अथवा गृह कार्यमा जुटिसकेको अवस्था छैन, हुन त संशोधन संविधान संशोधन आफैमा जटिल र संवेदनशील विषय भएकाले पनि अब केही गृह कार्य गर्नका लागि समय आवश्यक हुन्छ होला। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? अब प्रस्थान बिन्दु जहाँ थियो हामी गन्तव्यमा कहाँसम्म अगाडि बढेको स्थिति छ?
यो अब अहिले जुन तपाईँले अहिले सुरुमा स्थायित्व दिनको लागि भन्नुभयो, अब अहिले भनौँ न केही गरेर हाम्रो दुईटा दलको बिचमा असमाधानी बढेर सरकार अहिलेको विघटन भयो भने अनि त्यसपछि भन्नुहोस् त फेरि कसरी सरकार बन्ने, अनि त्यो सरकार कहिले टिक्ने? अहिले दुई ठुला दल छन्, हामी टिकाउँछौँ भनेका छौँ, तर असमाधानी बढ्यो भने त सरकारको ग्यारेन्टी हुँदैन भन्दाखेरि अब यो यसको मूल जड कारण के भनेदेखि अब यो समानुपातिक भन्ने व्यवस्था ल्याएको छ। समानुपातिक भने फेरि के भने अब न्यायोचित समानुपातिक वास्तविक समानुपातिक भए त हुन्थ्यो नि, अनि कसैले श्रीमती ल्याएका छन् दुई दुईचोटि दोहोऱ्याइ दोहोऱ्याइ, कसैले साधै ल्याएका छन्, कसैले आफ्नो नाताको दल ल्याएका छन्, अनि वास्तविक समानुपातिकको प्रतिनिधित्व पनि एकातिर भएन। अर्कोतर्फ अब यो यो प्रतिनिधि सभामा समानुपातिक नहुँदाखेरि कुनै पनि दलको बहुमत कहिले पनि नहुने भयो। एकातिर समानुपातिकै अर्थ पनि त्यसलाई त्यसको प्रयोग राम्रोसँग भएन। समानुपातिक भनेको त जो समावेशी भनेको जुन क्लस्टरबाट आएका छन् ती क्लस्टरमा त्यसको भाषा संस्कृति सभ्यता पहिचान र अधिकारको लागि अनुसन्धान गर्ने हो, कानुन बनाउने हेल्प गर्ने हो, आवाज निकाल्ने हो, त्यो हो। तर अब ल्याएर समानुपातिकमा ल्याएको छ त्यसपछि तिनै मान्छे अनि मन्त्री बनाइदिएको छ, अनि समानुपातिक अनि तिनै प्रबुद्ध वर्ग अलि जो आफ्नो नजिकका छन् त्यही, अनि त्यो समानुपातिकको अर्थ नि भएन। समानुपातिकले गर्दाखेरि सरकारको बहुमत पनि नपुग्ने भयो, सधैँभरि केन्द्रीय अब 86 खालको चाहिँ दलहरू चाहिँ पुग्ने भए भन्दाखेरि अब सबभन्दा पहिला माथि राष्ट्रिय सभामा चाहिँ बरु केही सङ्ख्या बढाइदिने भने 60-75 पुर्याइदिने समानुपातिकमा, पूर्व तल समानुपातिक चाहिँ हटाइदिएर पुरा चाहिँ बहुमत उसमा मात्रै लग्यो भने प्रतिनिधि चाहिँ निर्वाचित मात्रै लग्यो भने कमसे कम त्यहाँ सरकार अलिकति टिक्ने सम्भावना हुन्छ। एउटा त्यो गरिहाल्नुपर्ने मैले देखेको चाहिँ सरकारलाई स्थायित्व दिने हो भनेदेखि त्यो अत्यन्त जरुरी देखेँ मैले। अब त्यो कति सरकारले आँटका साथ गर्न सक्छ त्यो आफ्नो ठाउँमा छ, तर एउटा गरिहाल्नुपर्ने मुद्दा चाहिँ यो पनि हो। अब अहिले सरकार अरू दलहरूले जस्तो माओवादीले खबरदार भन्छ, अब उसले खबरदार भन्दै गर्छ, उसको प्रतिपक्षको कामै हो। तर के भने अब अरू विषय पनि आउन सक्लन्, अब त्यहाँ राप्रप छ, उसले अब धर्मनिरपेक्षलाई हटाएर धार्मिक सापेक्षिक चाहिँ व्यवस्था ल्याउनुपर्छ भन्ला, गणतन्त्रको कुरा हटाएर संवैधानिक राजतन्त्र ल्याउनुपर्छ भन्दा आफ्नो त कुरा गर्ला, त्यो अधिकार पनि छ। तर सरकार तर हामीले साधुमध्येमा गरेका छौँ, त्यो आँट चाहिँ गर्नु पऱ्यो। हामीले आँट चाहिँ फन्डामेन्टल सबै कुरामा गर्न सकिँदैन, तर यो यो जुन छ समावेशी समानुपातिक त्यो पुरै हटाउने भनेको होइन, त्यहाँ टिकट दिँदाखेरि पनि त्यो व्यवस्था गर्न सकिन्छ। र पुरा राष्ट्रिय सभामा त्यो राखिदियो भने कमसे एउटा फन्डामेन्टल हामीले चेन्ज गर्न सक्यौँ भने पनि, अनि सधैँ सबै देखेको एकमुठ त हामी गर्न सक्दैनौँ देखेर, त्यो क्रमिक रूपमा हुन्छ। प्रत्येक 8-10 वर्षमा संविधानको लेखाजोखा पनि हुन्छ, कति कारण पनि के भयो, अनि मेरो गरेको 12% मैले ल्याएको थोरै ल्याएको माओवादीले गणतन्त्र अब चाहिँ भनेर हुन्छ, यसको भित्रको राज सबै हामीले छताछुल्लो बनाइदिउँ भने। त्यस कारण अब जे होस् अब यो व्यवस्था अर्को रूप अर्को उसमा जान सक्दैन, अब यसैलाई हामीले अगाडि बढाउने हो जसरी आए पनि। अनि त्यस कारण अब यो संहिताको कुरा छन्, अब संहितामा भन्नुहोस् त अब अहिले तल प्रदेशकै मानिसहरू पनि यो प्रदेश भनेको बेकार खालि पैसा भ्रष्टाचार आदि इत्यादि देखिहाल्नु, मानव तस्करीको कुरा मैले फेरि दोहोऱ्याउन चाहन्छु, त्यो हेर्यो भनेदेखि खालि घुसदेखि लिएर त्योपछि अब काम छैन, गल्ली गल्लीमा झन्डा गरेर मन्त्री डुल्याएको छन्, अहिले त्यो प्रदेशको काम सही छैन, त्यसको पनि लेखा जोगा प्रदेशकै मानिसहरू पनि कति यो प्रदेशको कामै छैन भन्ने खालको कुरा पुग्यो। अब तल स्थानीय तहलाई अझ बढी सशक्त बनाउने, पावरफुल बनाउने, अझ कानुनहरू त्यहाँ पारित गरेर त्यहाँ स्थानीय तहमा दिनुपर्ने सेवा र सुविधा र विकासको कामहरूलाई त्यसलाई अझ बढी बढाउन सकिन्छ कि विस्तार गर्न सकिन्छ, यी सबै कुराहरूको एउटा मूल्याङ्कन गर्ने बेला आयो क्या। अब कुन पार्टीले के भन्छ भन्ने कुरा होइन, आँट गर्ने हो।
हुन्छ मान्यज्यू, हामी कार्यक्रमको अन्त्यतिर पनि आइपुगेका छौँ। हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी वर्तमान सरकार र सत्ता गठबन्धनले गरिरहेका कार्य, सत्ता साझेदार दलहरूबीचको सहकार्य लगायतका विषयमा केन्द्रित भएर नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य नारायण खड्कासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।